Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rex 2.7 MHz.
फागुन दोस्रो हप्तासम्म विरन्द्रनगरभित्र रहेका सडक मर्मत गरिने नगरपालिकाको भनाई, मर्मतको लागि 1 करोड़भन्दा बढी बजेट छुट्याइयो।
क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा 50 लाखको प्रेम माया अक्षय कोष स्थापनाको घोषणा, गरिब र असहायको निशुल्क उपचारमा सहयोग गरिने।
चमेलिया जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, दार्चुलावासीले तत्काल बत्ती बाल्न नपाउने, लागत दोब्बरले बढ्यो।
प्रदेश नम्बर 7 को सभामुखमा एमालेका अर्जुन बहादुर थापा निर्विरोध निर्वाचित, 3 नम्बर प्रदेशको सभामुखमा पनि एमालेकै सानु श्रेष्ठ निर्विरोध चयन।
र 20 औं बुढासुभा गोल्ड कपको उपाधि 3 स्टारको पोल्टामा पुलिस 1-0 पराजित। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जिसी र मधुबन बिसीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। पूर्व गृहमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर खड्का परिवारले गरिब तथा असहायहरूका लागि निशुल्क उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा 50 लाखको अक्षय कोष स्थापनाको घोषणा गरेको छ। आमा मायादेवी खड्काको 13 दिनको पुण्यतिथिको अवसर पारेर खड्का परिवारले उक्त अक्षय कोषको स्थापना घोषणा गरेको हो। दिवंगत बुबा आमा प्रेम बहादुर र मायादेवी खड्काको सम्झनामा क्षेत्रीय अस्पतालमा प्रेम माया गरिब असहाय उपचार अक्षय कोष स्थापना गरिने भएको हो। अक्षय कोषको सञ्चालन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको नेतृत्वमा रहने समितिले जनाएको छ। क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने गरिब असहायहरूलाई अक्षय कोषबाट आउने ब्याज मार्फत निशुल्क उपचार गरिनेछ। यो क्षेत्रका गरिब असहायहरूलाई उपचारमा सहजताका लागि स्वर्गीय बुबा आमाको नाममा प्रेममाया गरिब असहाय अक्षय कोष स्थापना गरेको उहाँका छोरा एवं क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले बताउनुभयो। अक्षय कोष मार्फत आउने ब्याजबाट निशुल्क उपचारको व्यवस्था गरिनेछ। क्षेत्रीय अस्पतालमा गरिब र असहायहरूका लागि स्थापना गरिएको यो अहिलेसम्म ठूलो अक्षय कोष हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भत्केको कालोपत्रे सडक मर्मतका लागि 1.75 करोड़ बजेट छुट्याएको जनाएको छ। प्रदेश नम्बर 6 को अस्थायी राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले यस्तो निर्णय गरेको हो। हिजो वीरेन्द्रनगरमा भएको रिपोर्टर्स क्लब प्रदेश नम्बर 6 ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नगरपालिकाले यस्तो कार्य गरेको जनाएको छ। प्रदेशको अस्थायी राजधानी घोषणा भएसँगै चहलपहल बढेको र सडक मर्मतमा ढिलासुस्ती भइरहेको गुनासो बढेपछि नगरपालिकाले यस्तो योजना ल्याएको सार्वजनिक गरेको हो। वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा सडकको अवस्था लाजमर्दो स्थिति देखिएपछि वीरेन्द्रनगर बजार नै क्रूप अवस्था भएपछि वीरेन्द्रनगर नगरपालिकाले जीर्ण सडकको मर्मतको लागि योजना ल्याएको हो। वीरेन्द्रनगर नगरपालिकाको स्थानीय सरकार गठन भएको 1 वर्ष बित्नै लाग्दा नगरपालिकाले यस्तो योजना बाहिर ल्याइसकेपछि अब पनि सडकमा हिडुल गर्नका लागि सहज हुने जनाइएको छ। सडक मर्मत तथा कालोपत्रका लागि नगरपालिकाले केन्द्रमा बजेट माग गर्दा पनि कुनै सुनाई नभएकाले नगरपालिका आफैले तत्कालका लागि 1.75 करोड़ बजेट व्यवस्था गरिएको नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो। नगरभित्रको सडकको अवस्था नाजुक भइरहेको र प्रदेश नम्बर 6 कै मुटुमा रहेको वीरेन्द्रनगरको सुन्दरतामा सडकको दुःखलाग्दो अवस्था सुन्दरता नभई क्रूरता ल्याएको भन्दै अहिले टेन्डर आह्वान प्रक्रिया अगाडि बढिरहेको र काम पनि छिट्टै हुने नगर प्रमुख सुवेदीले बताउनुभयो। स्रोत साधनको अभाव र अभावको कारण पनि काम गर्न नसकिएको उहाँको भनाइ रहेको छ। नगरको विकास र समृद्धिका लागि गुरुयोजना निर्माण गरेर अगाडि काम बढिरहेको उहाँले बताउनु भएको छ। नगर कार्यपालिकाले 8 महिनासम्म गरेको कामको समीक्षा गर्दै नगरपालिकाले 3 वर्षीय आवधिक योजना निर्माण गरी काम भइरहेको उहाँको भनाइ रहेको छ। अहिले नगरभित्र रहेका सडकहरूको लागत लिने काम भइरहेको भन्दै स्वच्छ नगर बनाउन तयारी पनि अन्तिम चरणमा पुगेको नगर प्रमुख सुवेदीले बताउनुभयो।
प्राकृतिक स्रोत साधनले धनी भए पनि प्रदेश नम्बर छ विकासका दृष्टिले पछाडि परेको छ। यो प्रदेशमा प्रबल सम्भावना भए पनि त्यसको सम्भावनाको खोजी नगर्दा प्रदेश पछाडि परिरहेको छ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले नेपाली काँग्रेस प्रदेश नम्बर छका संसदीय दलका नेता एवं पूर्व मन्त्री जीवन शाहीलाई यो प्रदेशको विकासका लागि अब के गर्नु पर्ला भनी सोध्नु भएको छ।
हामीले के गर्यौँ भने केन्द्रीकृत राज्य प्रणालीले मुलुकको विकास गर्न सकेन भनेर नै हामी संहितामा आयौँ र अब प्रदेश सरकारहरू गठन भएका छन्। अब सर्वप्रथम त 4-5 महिनाभित्रमा हामीले बनाउनु पर्ने ऐन नियम कानुनहरू तुरन्त बनाउनु पर्यो। अहिले हामी एक किसिमले कोरा अवस्थामा चाहिँ छौँ। सरकार बनिसकेपछि सरकार चाहिँ बिजनेस ल्याउने हो, पार्लियामेन्टले कानुनहरू बनाउने हो, होइन? त्यो सबभन्दा महत्त्वपूर्ण पाटो त्यो भइहाल्यो। अब रह्यो यहाँको विकासको लागि, यहाँका जनताको समृद्धिको लागि के गर्नुपर्छ भन्ने कुरा यहाँले गर्नुभयो। त्यसमा हामीले क्याटेगोराइज गरेर 1, 2, 3, 4, 5 भनेर गर्नुपर्छ जस्तो लाग्छ। विकासका मोडेलहरूमा कसरी जाने, जस्तै हाम्रो स्वाभाविक रूपले अहिले केशवजीले त त्यसरी सोध्नु भएन, मलाई भन्नु भएन, नत्र के छ भने अधिकांश पत्रकारहरूले, अधिकांश विज्ञहरूले के भन्ने गर्छन्, 6 नम्बर प्रदेश, भौगोलिक विकृतता भएको, हरेक कुराले गरिब रोग भोगले सताएको भनेर जान्छन्। तपाईँले त्यसरी सोध्नु भएन, म तपाईँलाई धन्यवाद दिन चाहन्छु, किनकि म त्यो मान्छे हो, प्रदेश गरिब होइन। हामी प्रदेश सञ्चालन गर्ने नेता, प्रदेशमा बसेर काम गर्ने मिडियाका पर्सनहरू, सरकारी कर्मचारी, जनता,
सरकारवाला सबै
हामी चाहिँ मानसिक रूपले हामी दरिद्र छौँ भन्ने मान्छे हौँ। त्यस कारणले हाम्रो यो भूगोललाई हेर्ने भने आज पनि नेपालमा 7 प्रदेशमा सबैभन्दा ठुलो भएको भूगोल र 12 लाख जनसङ्ख्या भएको छ। अब भूगोल ठुलो हुनु भनेको, ल्यान्ड ठुलो हुनु भनेको त हाम्रो लागि सौभाग्यको कुरो हो नि,
र जनसङ्ख्या कम हुनु पनि फाइदा हो
विकास गर्नको लागि। तर यद्यपि त्यति हुँदा हुँदै पनि यहाँको विकर्ता किन भयो, विकास भएन र अनि विकर्ता भएको, विकर्ता भएर विकास नभएको भन्ने मलाई लाग्दैन। हामीले विकास गरेनौँ
अनि
विकर्ता भयो। त्यस कारणले त्यो विकर्तालाई सहजता गर्नको लागि हाम्रो यहाँ बन्ने सरकारले, हामीहरूले पहिलो प्राथमिकता भनेको सडक सञ्जाललाई नै दिनुपर्छ। यातायात बिना संसारमा केही पनि हुन सक्दैन। 6 बका कन्सेप्ट, सबैभन्दा पहिलो बाटो, 1 बाटो 2 बाटो 3 बाटो भन्छन्, बाटो नभइकन हामीले यो हाम्रो प्रदेशलाई समृद्धि बनाउन सक्दैनौँ। त्यस कारणले नम्बर 1 हामीले यो प्रदेशको समृद्धिको लागि 10 जिल्लामा सडक सञ्जालले राम्रोसँग छुनु पर्यो। आज पनि कर्णालीका 2 जिल्ला सदरमुकाममा सडकले छोइसकेको छैन। सदरमुकामै छोएको छैन भने त्यसपछि अर्को बिजुली, विद्युतीकरण भइसकेपछि त्यो जाडो पनि छैन, गर्मी पनि छैन, केही पनि छैन। र बिजुली भनेको फेरि के हो भने उद्योग धन्दा पनि हो, कल कारखाना पनि हो, सारा कुरो त्यही नै हो। त्यसपछिको आएको अर्को भयो भनेको मेरो यो विचार, बजार दरहरूदेखि लगेर मान्छेलाई इन्फर्मेसन दिनदेखि लगेर टेक्नोलोजीको सारा कुरोहरू यी चाहिन्छ। अनि अर्को भनेको हाम्रो यो वन सम्पदा, वनको सम्पदामा त विभिन्न खालको जङ्गल त यहीँ छ नि, साल पाउनेदेखि लगेर ट्रान्स हिमालयनभन्दा माथिको चाहिँ ब्लू पाइन जो अहिले संसारमा सबभन्दा महँगो पर्ने काठ हाम्रो सल्लो छ, होइन, भोजपत्रहरू पनि यहीँ छ। यिनलाई हामीले सबै म्यानेज गर्छ, जस्तै जडीबुटी कटुकी होला, जटामासी होला, र भएर मात्र त भएन नि, तिनीहरूको सदुपयोग र तिनलाई मूल्य ल्याउने गर्नु पर्यो। टेक्निकली यिनीहरूको अध्ययन गरेर, कम्प्रिहेन्सिभ स्टडी गरेर कति प्रडक्ट हामीसँग हुन्छ र यसले कति रोजगारी दिन्छ, कति रोयल्टी बढाउँछ भन्ने कुरामा जानु पर्यो जङ्गलको कुरामा। त्यसपछि मार्केटको कुरा त्यही आयो,
र
अर्को कुरा भनेको सबैभन्दा अर्को महत्त्वपूर्ण कुरा, यी सबैलाई कभर गर्ने व्यवस्थापन, यी कुराहरूलाई हामीले सोचेर जाने, ऐन कानुनहरू मैले सर्टकट भन्दा ऐन कानुन टाइममा बनाउने, विकासका मोडालिटीहरूमा त हामीले भनिरहेको छ, चुनौती छ संसारमा, चुनौती नभएको कहाँ हुन्छ, लाइफमा अप एन्ड डाउन नभएको कहाँ हुन्छ, चुनौती मात्र होइन हाम्रो ठुलो अवसर छ।
स्वाभाविक रूपमा यहाँले बडा सकारात्मक कुरा गर्नुभयो, हामी पनि सकारात्मक भएर सोचौँ। नेताजीहरूले पनि भन्नुहुन्छ, सबैले भन्नुहुन्छ कि यो प्रदेशमा हामी सुनको सिरानीमा बसेर नुन खोज्न भौतारिरहेछौँ भनेर पहिल्यैदेखि भन्नुभयो। यहाँले केन्द्रीय सरकारमा बसेर पनि काम गर्नुभयो, जनप्रतिनिधिका रूपमा पनि हुनुभयो, यस्तै गरी नेकपा एमालेबाट पनि मन्त्री बन्नुभएको छ, धेरै नेताहरू माओवादीबाट बन्नुभएको छ। यो प्रदेश पछाडि पर्नुमा, यो क्षेत्र पछाडि पर्नुमा तपाईँहरू जिम्मेवार हुनुहुन्छ कि हुनुहुन्न?
एकदम केशवजी, यति महत्त्वपूर्ण कुरा अहिले भन्दै हुनुहुन्छ, हामी धेरै जिम्मेवार छ। हामी अब अहिले हामी भएको हुनाले योभन्दा अगाडि यो प्रदेश पछाडि पर्नको कारण हामीले कुशल नेतृत्व दिन सकेनौँ, यो हामीले स्वीकार गर्नुपर्छ। कर्णालीका साबिक कर्णालीका नेताहरू जो हामी थियौँ र हिजो हुनुहुन्थ्यो, हामीले मोडर्न विकासको लागि लडेनौँ, त्यहाँ नुन र चामलको राजनीति गऱ्यौँ। नुन र चामल खसालिदिनु पर्यो केन्द्रीय सरकारले भन्यो, अनि केन्द्रले के गर्यो, हुम्ली जुम्लीहरूलाई नुन र चामल खसालिदियो पुग्छ भन्ने कुरो भयो नि। यो जुन हाम्रो मध्यपश्चिमाञ्चलको कुरा गर्ने हो भने सुर्खेत जस्तो ठाउँ छ, अलिकति समतल भूमि, हिजो नेपालको निम्ति प्रधानमन्त्रीसम्म पनि भएको ठाउँ पनि यही हो। नेतृत्वको नै कमी कमजोरी हो, त्यो म आफू एकदम रियलाइज गर्छु, स्वीकार गर्छु। हामीले जति गर्नु पर्थ्यो, जति भन्नु पर्थ्यो, जति लड्नु पर्थ्यो, लड्न सकेनौँ। सदनमा हुम्लामा सडक पुगेन, सडक पुर्याउनलाई यो कुराहरू गर्नुपर्छ, डोल्पामा पुगेन, जुम्लामा पुगेन, सुर्खेतमा पुगेन भनेर बोलेनौँ। हामीलाई खाना छैन, चामल खसालिदेऊ, नुन खसालिदेऊ, अनि परजीवी भन्यौँ नि।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस प्रदेश नम्बर 6 संसदीय दलका नेता एवं पूर्व मन्त्री जीवन शाही, भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले फागुन दोस्रो हप्तासम्म वीरेन्द्रनगरभित्र रहेका सडक मर्मत गरिने, नगरपालिकाको भनाई, 1 करोडभन्दा बढी बजेट विनियोजन, क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा 50 लाखको प्रेम माया अक्ष कोषको स्थापना, गरिब र असहायलाई निशुल्क उपचारमा सहयोग गरिने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दार्चुलाको शैल्य शिखर नगरपालिका 1 बलाचामा निर्माण भएको 30 मेगावाट चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ। 11 वर्षभन्दा धेरै समय लगाएर निर्माण भएको आयोजनाले विद्युत विकासको ढोका खोलेको प्रधानमन्त्री देउवाले बताउनुभयो। देउवाले 7 नम्बर प्रदेशमा मात्रै 20,000 मेगावाट विद्युत उत्पादन हुने विभिन्न अध्ययनले देखाएको भन्दै जलविद्युतको विकासका लागि चमेलिया जलविद्युत आयोजनाले कोसेढुङ्गा हुने बताउनु भएको छ। सरकारी र निजी क्षेत्रलाई विद्युतमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले मुलुकमा नयाँ संविधान निर्माणसँगै लगानीको वातावरण बनेको दावी गर्नुभयो। विद्युत गृहको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रिकल मेकानिकल तथा हाइड्रो मेकानिकल कामका लागि 7 अर्ब 84 करोड एवं परामर्श सेवातर्फ करिब 60 करोड बढी गरी 8 अर्ब 44 करोड खर्च भएको आयोजनाले जनाएको छ। बलाचा अतोरिया 131 किलोमिटर प्रसारण लाइन निर्माण, प्रशासकीय खर्च, मूल्य समायोजन, विदेशी मुद्रा सठैमा भएको नोक्सानी, सब स्टेसन निर्माण गरी 15 अर्ब खर्च भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।
यता दार्चुला जिल्लाकै गौरवको आयोजनाको रूपमा रहेको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भए पनि दार्चुलावासीले भने चमेलियाको विद्युत उपयोग गर्न पाएका छैनन्। दार्चुला जिल्लामा वितरण गर्ने विद्युतका लागि जिल्लामा संरचना नबनेपछि जिल्लावासीले विद्युत उपयोग गर्न समय लाग्ने भएको हो। महाकाली नगरपालिका साथ थालीगाडमा निर्माणाधीन विद्युत सब स्टेसन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लावासीले चमेलियाको विद्युत उपभोग गर्न पाउने भएका हुन्। नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियासँगको ठेक्का सम्झौता अनुसार गोकुलेश्वरबाट महाकाली नगरपालिका साथ थालीगाडसम्मको 22 किलोमिटर 33 केभीको विद्युत प्रसारण लाइन निर्माणको काम अहिले जारी रहेको छ। नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख तारानाथ शर्माका अनुसार प्रसारण लाइन तान्ने काम 60% र सब स्टेसन निर्माणको काम झण्डै 40% सम्पन्न भएको छ। सब स्टेसन निर्माण र बलाचबाट थालीगाडसम्मको विद्युत प्रसारण लाइन निर्माण 2075 असारसम्म सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता रहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ।
प्रदेश नम्बर 7 को सभामुखमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अर्जुन बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ। बझाङबाट प्रदेश सभामा निर्वाचित थापाको मात्रै सभामुख पदमा उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो। सभामुखमा थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने माघ 29 गते बस्ने प्रदेशसम्म नम्बर 7 को प्रदेशसभा बैठकले गर्ने जनाइएको छ।
प्रदेश नम्बर तीनको सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। सभामुखका लागि उहाँको मात्र नाम उम्मेद्वारी परेपछि प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। उहाँको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मर कटेल र समर्थकमा एमालेका रामेश्वर भुइँवाल रहनु भएको थियो। उहाँ एमाले पोलिट ब्यूरो सदस्य र काठमाडौँ दुईको कबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो। उपसभामुखको चुनाव भने आजलाई तोकिएको छ। उपसभामुखमा वाम गठबन्धनका तर्फबाट माओवादीका राधिका तामाङ उम्मेद्वार तय हुनुभएको छ।
तराईका जिल्लामै पहिलो पटक बाँकेमा हावाबाट विद्युत उत्पादनका लागि अध्ययन थालिएको छ। बाँकेको खजुरामा रहेको क्षेत्रीय कृषि तालिम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन सुरु भएको हो। हावाको गति मापनका लागि 5 महिना अघि निर्मित 80 मिटर अग्लो टावर मार्फत करिब 2 वर्षसम्म सम्भाव्यता अध्ययन सुरु गरिएको जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इन्जिनियर रामबाबु यादवले बताउनुभयो। सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत निकाल्न सकिने वा नसकिने यकिन हुने उहाँको भनाइ छ।
नेपालगंज उपमहानगरपालिकामा एसियाली विकास बैंकको सहयोगमा कालोपत्रे सड़क र सतही नाला निर्माण सुरु गरिएको छ। बैंकको सहयोगमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले 35 किलोमिटर कालोपत्रे सड़क र सतही नाला निर्माण गर्न सुरु गरेको हो। बैंकले ऋण अनुदान स्वरूप उपलब्ध गराएको 1 अर्ब 50 करोड़को आयोजना अन्तर्गत अहिले नेपालगंजको बेलासपुरदेखि खजुरा सड़क खण्ड जोड्ने सड़कको दुवै छेउमा सतही नाला निर्माण भइरहेको छ। नेपालगंजका भित्री सड़क पनि निर्माण र मर्मत गरिने तथा पिछड़िएका तथा विपन्न समुदायका लागि आय आर्जन कार्यक्रम सञ्चालन हुने आयोजना प्रमुख सुनिल कुमार ठाकुरले जानकारी दिनुभयो।
बाँकेमा मौसमी जुकाको प्रकोपको कारण 3 महिनामा करिब 3,000 बाख्रा मरेका छन्। मंगसिर महिनादेखि सुरु भएको मौसमी जुकाको प्रकोपले 100 बाख्रा मरेका हुन्। नेपाल भेटनरी क्लिनिक नेपालगंजमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर पुष्प प्रसाद श्रेष्ठले चिसो मौसममा जुकाको प्रकोप फैलिँदा किसानका बाख्रा मरेको बताउनुभयो। बाख्रालाई जुकाको औषधि हरेक 3 महिनामा नखुवाउँदा कमजोर हुने र बाख्रालाई प्रकोपको असर पुगाएको उहाँले बताउनुभयो। डाक्टर श्रेष्ठले बाख्रालाई जुकाको प्रकोपबाट जोगाउन भुइँ घाँस भन्दा पनि डाले घाँसमा बढी जोड दिन सुझाव दिनुभएको छ।
प्रदेश नम्बर 7 प्रहरीले गएको 2 महिनामा 44 किलो चरेस बरामद गरेको छ। प्रहरी कार्यालय दिपाईले दिएको जानकारी अनुसार 7 प्रदेशमा चरेस ओसार पसार गर्ने 36 जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। तस्करहरूले 7 विभिन्न नाका तथा छिमेकी देशका सीमा नाकालाई आधार बनाई लागू औषध ओसार पसार गरिरहेको प्रहरीले दावी गरेको छ। प्रहरीका अनुसार लागू औषध ओसार पसार बिक्री वितरण तथा सेवन गर्नेमा सबैभन्दा बढी 15-25 वर्ष उमेर समूहका युवाहरू रहेका छन्। समय सीमा क्षेत्रमा सादा पोसाकका प्रहरीहरूको संख्या बढी मात्रामा परिचालन भएपछि लागू औषध ओसार पसार गर्ने तथा बिक्री वितरण गर्नेहरू धमाधम पक्राउ पर्न थालेको 7 प्रदेश प्रहरी प्रमुख एआईजी माधव प्रसाद नेपालले बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले छिमेक सेरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। 27 स्थापना दिवसको अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पोषण पुनस्थापना गृहमा रहेका 10 बालबालिकालाई पोषणयुक्त खाद्य सामग्री र ब्ल्याङ्केट वितरण गरेको जनाएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 स्थित क्षेत्रीय अस्पताल कालागाउँमा रहेको पोषण पुनस्थापना गृहमा रहेका 10 बालबालिकालाई पोषणयुक्त खाद्य सामग्री र ब्ल्याङ्केट वितरण गरिएको कार्यालयले जनाएको छ।
बाँकी जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता मोहम्मद अयुब सिद्दिकी निर्वाचित हुनुभएको छ। बार एसोसिएसन बाँकेको सम्पन्न निर्वाचनबाट सिद्दिकीको नेतृत्वमा प्रजातान्त्रिक प्यानल नै निर्विरोध निर्वाचित भएको छ। बारको उपाध्यक्षमा अधिवक्ता रामनाथ शाह, सचिव अधिवक्ता पुनम श्रेष्ठ, कोषाध्यक्षमा अधिवक्ता असनत कुमार शर्मा निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृत अर्जुन पोखरेलले निर्वाचनमा अन्य कुनै समूहबाट उम्मेद्वारी नपरेकाले प्रजातान्त्रिक समूह निर्विरोध निर्वाचित भएको बताउनुभयो।
गुरुबाकोट नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन गर्ने बताएको छ। यो सँगै नगरपालिकाको ऐन तथा कार्यविधि बने लगत्तै सबै वडामा कृषि र पशु रोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। गुरुबाकोट वडा स्तरीय निगरानी समूहहरूले कृषि तथा पशुपालनसँग सम्बन्धित समस्याको बारेमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै नगरपालिकाका प्रमुख हस्तपुनले यस्तो बताउनु भएको हो।
अबको डेढ महिनापछि नेपालमा पनि खुल्ला विश्वविद्यालयमा पढाइ सुरु हुने भएको छ। घरमै बसेर पढ्न र परीक्षा समेत दिन पाउने गरी खुल्ला विश्वविद्यालय सञ्चालन हुन लागेको हो। अहिले नेपालमा 9 विश्वविद्यालयमा पढाइ हुने गरेकोमा ललितपुरको मीन भवनमा मुलुकको 10 विश्वविद्यालयका रूपमा खुल्ला विश्वविद्यालय सुरु हुन लागेको हो। विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर लेखनाथ शर्माले अब आउने चैत महिनाबाटै पढाइ सुरु गर्ने तयारी भइरहेको बताउनुभयो। विद्यार्थीले घरमै बसेर ई बैङ्किङ मार्फत भर्ना हुन पाउने भन्दै उहाँले कम खर्चमा नेपालका गरिब र विपन्न वर्गका विद्यार्थीका साथै विदेशमा रहेका नेपालीले पढ्न पाउने बताउनुभयो।
शिव माध्यमिक विद्यालय दुलाईबीर सुर्खेतले आगामी वर्षदेखि सञ्चालन गर्ने प्राविधिक शिक्षा अन्तर्गत 18 पशु विज्ञान विषयलाई तयारीका साथ अगाडि बढाउने तीव्रता दिएको छ। विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न वीरेन्द्रनगर 11 र 13, लेग्बिसी नगरपालिकाको 10 सङ्घ संस्था तथा जनप्रतिनिधिहरूसँग छलफल गरेको जनाएको छ। छलफल कार्यक्रममा ओडाका सङ्घ संस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरूले यस अभियानमा आफूहरूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। महाअभियान सञ्चालन गर्न प्रचार प्रसार गर्नका लागि निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालको सहयोगमा 7 सङ्घ संस्था उपसमिति समेत गठन गरिएको छ। उपसमितिको सदस्यमा सहकारी तर्फबाट बालदेव कडिल, सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट कृष्ण प्रसाद तिवारी, खानेपानी उपभोक्ता समितिबाट वेद प्रसाद तिवारी, शिक्षक अभिभावक सङ्घबाट विनिता नेपाली, सल्लाहकारको तर्फबाट दण्डपानी ढकाल र शिक्षक कर्मचारीको तर्फबाट बुद्धिप्रसाद आचार्य रहनु भएको छ। यसैगरी विद्यालयले फागुन 4 शिक्षक कर्मचारी र पूर्व विद्यार्थीहरू बीच प्राविधिक शिक्षा सञ्चालनका लागि छलफल गर्ने जनाएको छ।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। 20 बुढा सुब्बा गोल्ड कप फुटबलको उपाधि 3-स्टार क्लबले जितेको छ। धरान रङ्गशालामा नेपाल पुलिस क्लबलाई 1-0 गोल अन्तरले हराएर 3-स्टारले उपाधि जितेको हो। 3-स्टारका लागि अजय मार्टिन्सले निर्णायक गोल गर्नुभएको थियो। यो सँगै 3-स्टारले अघिल्लो हप्ता आहारा र गोल्ड कपको फाइनलमा पुलिससँग 1-0 हारको बदला पनि लिएको छ। उपाधिसँगै 3-स्टारले 6,00,000 रुपियाँ पुरस्कार पाएको छ। 27 मिनटमा दुवै टोलीका एक एक खेलाडीले रातो कार्ड पाएका थिए।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा 50,00,000 प्रेम माया अक्षय कोष स्थापनाको घोषणा। गरिब र असहायको निशुल्क उपचारमा सहयोग गरिने।
फागुन 2 हप्तासम्म वीरेन्द्रनगर भित्र रहेका जीर्ण सड़कको मर्मत गरिने नगरपालिकाको भनाई। मर्मतको लागि 1 करोड़ भन्दा बढी बजेट छुट्याइयो।
चमेलिया जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो। दार्चुलावासीले तत्काल बत्ती बाल्न नपाउने लागत दोब्बरले बढ्यो।
प्रदेश नम्बर 7 सभामुखमा एमालेका अर्जुन बहादुर थापा निर्विरोध निर्वाचित। 3 प्रदेशको सभामुखमा पनि एमालेकै सानो श्रेष्ठ निर्विरोध चयन।
र 20 बुढा सुब्बा गोल्ड कपको उपाधि 3-स्टारको पोल्टामा पुलिस 1-0 पराजित।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता जीसी र मधुबन बिसी बिदा हुन्छौँ। नमस्ते।